नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 6 दिन बाकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय चुनावको मिति नजिकिँदै गर्दा दलका शीर्ष नेतालाई भ्याइ नभ्याई एकै दिन 6 वटासम्म सभालाई सम्बोधन।
चुनावी प्रक्रियाबारे मानवाधिकार आयोगले अनुगमन गर्ने चुनावी सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन।
मन्त्री परिषदद्वारा काठमाडौँ तराई फास्ट ट्र्याकको निर्माण छिटो गर्ने सम्बन्धी कार्यविधि पारित। विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई 19 अर्ब रूपियाँ ऋण दिने।
सन् 2050 सम्म विश्वको जनसंख्या झण्डै 10 अर्ब प्रक्षेपण भारतको जनसंख्या सबैभन्दा धेरै हुने।
र कन्फेडरेशन कपमा आज अस्ट्रेलिया र क्यामरून तथा जर्मनी र चिली खेल्ने।
निर्वाचनकै कुरा सुन्छु अचेल घर घरमा। दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर थालिसके बोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खुल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खुल्न।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषि तर्फ आईएसई एजी, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन,
फोन नम्बर 056-572-417, 524-161, 524-986,
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल चुनावी चहल पहल।
राष्ट्रिय मानवाधिकार आयोगले असार 14 गतेको चुनावका सबै प्रक्रियाको अनुगमन गर्ने भएको छ। प्रदेश नम्बर 1, 5, 7 का 35 जिल्लामा मानवाधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्न अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको छ। टोलीले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था र समग्र सुरक्षा स्थिति लगायतका विषयमा अनुगमन भ्रमण गर्नेछ। यसअघि आयोगका सबै क्षेत्रीय र उपक्षेत्रीय कार्यालयबाट खटिएका टोलीले मनोनयन प्रक्रियाको अनुगमन गरेका थिए। दोस्रो चरणको चुनावी प्रक्रियाका क्रममा अहिलेसम्म एकजनाको ज्यान गएको तथा केही व्यक्ति घाइते भएको पाइएको र घटनाको छानबिन गरी दोषीलाई कार्यवाही, मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचार गर्न आयोगले सरकारलाई आग्रह पनि गरेको छ। आयोगले संयमित र शान्तिपूर्ण रूपमा चुनाव प्रक्रिया अघि बढ़ाउन राजनीतिक दललाई समेत आग्रह गरेको छ।
गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह चुनावका लागि बनाइएको सुरक्षा योजना अनुसार अघि बढ़न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ। मोरङको विराटनगरमा प्रदेश नम्बर एकको क्षेत्रीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री शर्माले केही क्षेत्रमा सुरक्षा चुनौती रहे पनि त्यसको समाधानका लागि सरकारले दरिलो सुरक्षा योजना बनाएको बताउनुभयो। उहाँले जुनसुकै चुनौतीको सामना गर्न तयार रहन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो। चुनावप्रति असन्तुष्ट रहेका दलहरूलाई पनि चुनावमा स्वतन्त्र वा कुनै न कुनै रूपले सहभागी गराउन सक्नु सरकारको मुख्य उपलब्धि भएको उल्लेख गर्दै मन्त्री शर्माले चुनावपछि देश समृद्धितर्फ अघि बढ़ने बताउनुभयो।
सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरूवा गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले मैनालीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरूवा गरेको हो। निर्वाचन आचार संहिता लागू भएका बेला कुनै पनि कर्मचारीलाई सरूवा गर्न नपाइने भए पनि सरकारले आयोगकै सचिव सरूवा गरेको हो। उहाँ आयोगमा अनुभवी सचिवका रूपमा रहनु भएको थियो। आयोगमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई कायम मुकायम सचिवको जिम्मेवारी दिइएको छ। न्यौपानेले यसअघि पनि निर्वाचन आयोगमा काम गर्नुभएको छ।
यसैबीच ओखलढुङ्गाको मोलुङ गाउँपालिका सात पातलीमा एमाले र कांग्रेस कार्यकर्ताको झडपमा तीनजना घाइते भएका छन्। कांग्रेस उम्मेद्वारले टाँसेको प्रचार सामग्री एमाले कार्यकर्ताले च्यातेको आरोपमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेपछि झडप भएको अनेरा सोभियुका केन्द्रीय सदस्य दीपक फुयालले दावी गर्नुभयो।
नवलपरासीमा चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले राष्ट्रिय जनता पार्टी राजपाका छजना कार्यकर्तालाई पक्राउ गरेको छ। चुनाव बहिष्कार गर्न तथा चुनावमा भाग नलिन आह्वान गर्दै हिँडेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस्तै पाँच थरमा चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका पाँचजना कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाका विभिन्न ठाउँमा चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको
स्थानीय चुनावको धपेडी उम्मेद्वारलाई मात्र होइन दलका शीर्ष नेतालाई पनि उस्तै छ। सबैजसो दलका प्रभावशाली नेता कार्यतालिका नै बनाएर आफ्नो पार्टीका उम्मेद्वारलाई भोट माग्दै गाउँ गाउँ पुगिरहेका छन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेता आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउन मैदानमा खटिएका छन्। प्रकाश ढकालको रिपोर्ट।
दोस्रो चरणको चुनाव नजिकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भोलि धनगढ़ी जाँदै हुनुहुन्छ। उहाँले भोलिदेखि सात नम्बर प्रदेशका विभिन्न जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने र भोट खसालेर मात्र काठमाडौँ फर्कने तयारी गर्नुभएको छ। भोलि कैलालीमा हुने सभालाई सम्बोधन गरेसँगै प्रधानमन्त्री देउवाले तीन दिन सात नम्बर प्रदेशमै बिताउनुहुनेछ। उहाँ कञ्चनपुर, डडेलधुरा, दार्चुला लगायतका जिल्लामा हुने दर्जनौं कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कांग्रेस उम्मेद्वारको पक्षमा माहौल बनाउन पाँच नम्बर प्रदेशका जिल्लामा खटिनु भएको छ। नेता पौडेलले आज तिलोत्तमा सैना मैना लगायतका ठाउँमा चुनावी सभालाई सम्बोधन गर्नुभएको छ। उहाँले भोलिदेखि कपिलवस्तु, बाँके लगायतका जिल्लामा विभिन्न ठाउँमा चुनावी कार्यक्रममा सहभागी हुनुहुनेछ। कांग्रेसका अरू नेता चुनावी गतिविधिमा संलग्न भइरहेका बेला महामन्त्री शशांक कोइराला भने चुनावी गतिविधिबाट टाढा हुनुहुन्छ। उहाँ छोरीको दीक्षान्त समारोहमा सहभागी हुन हिजो अमेरिका जानुभएको छ। कोइराला 18 गते मात्र नेपाल फर्किनुहुनेछ। कांग्रेसका अर्का प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला एक हप्तादेखि झापामा भोट मागिरहनु भएको छ। कांग्रेसका नेताहरू शेखर कोइराला, गगन थापा, रामशरण महत लगायत पनि चुनावमै व्यस्त हुनुहुन्छ। एमालेका नेतालाई पनि चुनावको धपेडी कम छैन। अध्यक्ष केपी शर्मा ओली तीन दिन झापाका एक दर्जन भन्दा धेरै सभालाई सम्बोधन तथा घर दैलो गरेर आज काठमाडौँ फर्किनु भएको छ। झापामा एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौला बीच कसले बढ़ी क्षेत्रलाई आफ्नो पार्टीलाई जिताउने भन्ने प्रतिस्पर्धा पनि छ। एमाले वरिष्ठ नेता झलनाथ खनाल र सुभाष नेमाङ गृह जिल्ला इलाम र आसपासका क्षेत्रमा पार्टीका उम्मेद्वारलाई जिताउन लागि परेका छन्। एमाले नेता माधव नेपाल भोलिदेखि उदयपुर, कञ्चनपुर धरान र विराटनगरमा हुने चुनावी सभामा सहभागी हुँदै हुनुहुन्छ। उपाध्यक्ष वामदेव गौतम, बर्दिया र प्युठान, महासचिव किशोर पोखरेल ओखलढुङ्गा र खोटाङ, उपमहासचिव विष्णु पौडेल बुटौल, सचिव प्रदीप ग्यावली गृह जिल्ला गुल्मीमा हुनुहुन्छ। चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा धेरै खटिनु भएको छ। प्रधानमन्त्रीबाट बाहिरिए लगत्तै उहाँ चुनावी सभालाई सम्बोधन गर्न धेरै जिल्ला पुगिसक्नु भएको छ। हिजो उदयपुर पुगेका दाहाल आज बिहानै बाँकेको नेपालगंज र बर्दिया आसपासका क्षेत्रमा पुग्नुभयो। उहाँले आजै छवटा ठूला सभालाई सम्बोधन गर्नुभएको छ। गृहमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्मा लगायत माओवादीका अरू नेता पनि आफ्ना जिल्ला र क्षेत्रमा खटिएका छन्। नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराई पनि ठाउँ ठाउँमा पुगिरहनु भएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिनदेखि विराटनगर महानगरपालिकामा व्यस्त हुनुहुन्छ। माओवादीसँग चुनावी तालमेल गरेको फोरमले जित्नका लागि अधिकतम कोशिश गरिरहेको छ। त्यसअघि तराईका सबैजसो जिल्लामा पुग्नुभएका यादवको धपेडी दुई नम्बर प्रदेशको चुनाव रोकिएपछि केही कम भएको छ। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उप प्रधानमन्त्री विजय कुमार गच्छेदार पनि मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा सक्रिय हुनुहुन्छ। त्यस्तै साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै पूर्वी नेपालमा व्यस्त हुनुहुन्छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा। दाङमा चुनावी गतिविधि बढ़िरहेको सम्बन्धी रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यही बेरके स्थानीय तहके निर्वाचनमे सात गो खडा लाइन भइल मतपत्र होइ कहके सुनले बानी, बात कावा हो मुन्नी?
ठिक सुनले बानी हो चाची। अध्यक्ष भा प्रमुख, उपाध्यक्ष भा उप प्रमुख, वार्ड अध्यक्ष, महिला वार्ड सदस्य, दलित महिला वार्ड सदस्य आउर दू गो वार्ड सदस्य खातिर मतपत्र में खड़ा लाइन में उम्मीदवार के चुनाव चिन्ह रहेला। केकरा खातिर कौन लाइन में वोट देवे के होय? पहिल का, दूसर का, तीसर का, चौथा, पांचवा खड़ा लाइन में रहल। निर्वाचन चिन्ह सब मध्य अपन पसंदीदा उम्मीदवार के एगो चिन्ह में मतदान क के क्रमशः प्रमुख, उप प्रमुख, वार्ड अध्यक्ष, महिला वार्ड सदस्य, दलित महिला वार्ड सदस्य के मतदान कैल जा सकता। समझनी की ना? आ बाकी और छठा आ सातवा खड़ा लाइन मध्य कोनो दू गो कोठरी के चिन्ह में अलग अलग स्वस्तिक छाप लगावे के चाही हो चाची? अब तो समझ गईनी कि ना?
अब तो समझ गईनी।
चुनाव चिन्ह में सही तरीका से छाप लगाई आ अपन मत बदर होके से बचाई। निर्वाचन आयोग।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुईटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यस बाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात्
ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आशाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आशा प्रणालीमा आबद्ध हुने। आशा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय चुनावको मिति नजिकै गर्दा दलका शीर्ष नेतालाई भ्याई नभ्याई चुनावी प्रक्रियाबारे मानवाधिकार आयोगले अनुगमन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। दोस्रो चरणमा चुनाव हुने धेरै ठाउँ जस्तै दाङमा पनि चुनावी गतिविधि बढ़ेका छन्। 520 जना जनप्रतिनिधि चुनिने दाङमा त्यसको झण्डै 5 गुणा उम्मेद्वार प्रतिस्पर्धामा छन्। 27 दल र स्वतन्त्र गरी 2,382 जना उम्मेद्वार दाङको चुनावी मैदानमा छन्। 2 उपमहानगरपालिका, 1 नगरपालिका र 7 वटा गाउँपालिका सहित 10 स्थानीय तह रहेको दाङमा मेयर र अध्यक्षका लागि 6 जना महिला र 76 जना पुरूष चुनावी दौड़मा छन्। उपमेयर र उपाध्यक्षका लागि 59 जना महिला र 8 जना पुरूष चुनावी मैदानमा छन्। दाङमा असार 14 को चुनावमा 2,91,173 मतदाताले मतदान गर्दैछन्। निर्वाचनका लागि 151 वटा मतदान स्थलमा 331 वटा मतदान केन्द्र निर्धारण गरिएको छ। दाङको चुनावी गतिविधिबारे सुनौ सहकर्मी हेमराज शर्माको रिपोर्ट।
10 वटा स्थानीय तह रहेको दाङमा सबैभन्दा बढी चासो 2 उपमहानगरपालिका र त्यसको पनि मेयरमा कसले बाजी मार्ला भन्नेमै छ। 3 वटा ठूला दलले जित्ने दावी मात्र गरेका छैनन्, त्यसै अनुसारको चुनावी रणनीति र गतिविधि पनि बनाइरहेका छन्। घोराई उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट भूपबहादुर डाँगी, एमालेबाट नरूलाल चौधरी र माओवादी केन्द्रबाट जीवन गौतम उम्मेद्वार हुनुहुन्छ। विगतको जिम्मेवारी र भूमिका तीनै उम्मेद्वारका कम छैनन्। सबै दलका घोषणा पत्र पनि उस्तै देखिन्छन्। दाङलाई 5 नम्बर प्रदेशको राजधानी बनाउने प्रतिबद्धता सबै दलको छ। स्मार्ट सिटी, व्यवस्थित बसोबास, खानेपानी, विद्युतदेखि सड़कसम्मका कुरा कुनै उम्मेद्वारले पनि छुटाएका छैनन्। घोराईको मेयरमा काँग्रेसका उम्मेद्वार भूपबहादुर डाँगी।
नगरपालिकामा जो भ्रष्टाचारको जालो फिजिरहेको छ, भ्रष्टाचार मुक्त घोराई उपमहानगरपालिका बनाएर जनतालाई सुविधा दिने मेरो सोच छ।
घोराईमा भन्दा 1534 कम अर्थात 76,893 मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा 9 जनाको उम्मेद्वारी परेको छ। तुलसीपुर उपमहानगरपालिकाको मेयरका लागि काँग्रेसबाट पूर्व सांसद गेहेन्द्र गिरी, एमालेबाट पूर्व उपमेयर घनश्याम पाण्डे र माओवादी केन्द्रबाट शेषुराम भण्डारी मेयरमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। एमालेका उम्मेद्वार घनश्याम पाण्डे,
आउने 5 वर्षमा तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै समृद्ध उपमहानगरपालिका बनाउँछौ, नमुना उपमहानगरपालिका बनाउँछौ। तुलसीपुर उपमहानगरपालिकालाई विकासको गतिमा अघि बढाउँछौ। तुलसीपुर उपमहानगरपालिका भित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्ग, दलित, महिला, किसानहरूको समृद्धिका निम्ति हामी काम गर्छौ।
दाङका दुवै उपमहानगरपालिकाको विगतको जीतको रमाइलो संयोग छ। घोराई उपमहानगरपालिका रहेको क्षेत्र नम्बर 2 र 3 तथा तुलसीपुर उपमहानगरपालिका रहेको क्षेत्र नम्बर 4 र 5 संविधान सभाको पहिलो चुनावमा माओवादी र दोस्रो चुनावमा काँग्रेसका उम्मेद्वार विजयी भएका थिए। तर स्थानीय चुनावको कुरा गर्ने हो भने साबिकको तुलसीपुर र घोराई दुवै ठाउँमा एमाले बाजी मारेको थियो। त्यसै कारण पनि यहाँ तीनै दलबीच कडा टक्कर हुने देखिएको छ। घोराईमा माओवादी केन्द्रका उम्मेद्वार जीवन गौतम,
जनताका दैनिक जीवनमा पर्ने समस्या, अड्डा अदालतदेखि महानगर उपमहानगरपालिकाभित्र पर्ने समस्याहरू लगायतका सबै कुरा गर्नलाई मैले गर्नेछु। यो घोराईमा विकासका निमित्त, दाङमा विकासका निमित्त गर्नका निमित्त म जनप्रतिनिधि हुनु परेन, म सांसद हुनु परेन, म मन्त्री हुनु परेन। म तपाईँहरूलाई थाहा छ, म अहिले भएका मेयरका क्यान्डिडेटभित्र त्यस्तो क्यान्डिडेट हुँ भनेर म गर्व गर्न सक्छु। यसो गर्दा कसैले मलाई घमण्डी नभन्नु होला। मैले के भन्नु पर्दैन भने 20 वर्ष अगाडि मेरो पार्टीले यस्तो गरेको थियो, 15 वर्ष अगाडि मेरो पार्टी सरकारमा हुँदा यस्तो गरेको थियो, अथवा मेरो प्रधानमन्त्रीले यस्तो गर्यो, मेरो अर्थमन्त्रीले यस्तो गर्यो, मैले भनिराख्नु पर्दैन।
दाङका काँग्रेसका नेताहरू खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँ, एमालेका शंकर पोखरेल र माओवादीका कृष्ण बहादुर महराले चुनाव जितेको ठाउँ भएकाले पनि दाङका स्थानीय तहको चुनावको परिणाम राष्ट्रिय राजनीतिका लागि पनि चासोको विषय बनेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले काठमाडौँ तराई जोड्ने द्रुत मार्ग अर्थात फास्ट ट्र्याक निर्माण छिटो गर्ने सम्बन्धी कार्यविधि पारित गरेको छ। मन्त्री परिषद बैठकले कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। यस्तै बैठकले एसियाली विकास ब्याङ्कले शहरी विकासका लागि दिने 150 मिलियन अमेरिकी डलरको सहुलियत ऋण को प्रक्रियाका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।
विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई 19.5 लाख रूपियाँ ऋण उपलब्ध गराउने भएको छ। 5 वर्षका लागि दिइने यो ऋण सहायता शिक्षाको गुणस्तर सुधार, आधारभूत तथा माध्यमिक शिक्षामा न्यायोचित पहुँच विस्तार, अध्ययन अध्यापन तथा विद्यार्थीको सिकाइमा सुधारका साथै सुदृढ शैक्षिक प्रणाली निर्माणमा उपयोग गरिनेछ।
पानी पर्न थालेसँगै हैजाको बिरामी भेटिन थालेको भन्दै सावधानी अपनाउन डाक्टरले आग्रह गरेका छन्। सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले अव्यवस्थित पानीको कारण हैजा लाग्ने भएकाले पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन आग्रह गर्नुभयो। विशेष गरी काठमाडौँ उपत्यकामा ढल व्यवस्थित नहुँदा पिउने पानीमा मिसिने गरेको छ। त्यस्तै जार, बोतल र ट्याङ्क्यरबाट ओसार पसार हुने पानीमा पनि शुद्धिकरणमा ध्यान नदिँदा रोगको जीवाणु सर्ने गरेको छ।
चितवनमा सरकारी अस्पतालमा स्क्रब टाइफस परीक्षणका लागि आवश्यक पर्ने किट अभाव भएको छ। सरकारले यो परीक्षण सरकारी अस्पतालमा निशुल्क हुने भने पनि किट भने गएको माग यता उपलब्ध नभएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले बताउनुभयो। सरकारले किट उपलब्ध नगराएपछि बिरामी निजी अस्पतालमा धाउन बाध्य छन्।
नियम विपरीत संचालित किर्तिपुरका चारवटा औषधि पसलमा आज सिलबन्दी गरिएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको र म्याद नागेका औषधि बिक्री वितरण गरेको पाइएपछि उग्रतारा गुनिक पोलिक क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, ओरल डेन्टल प्राली, नवीन फार्मा र रीना मेडिकल हल सिलबन्दी गरिएको हो।
नेपाल पत्रकार महासंघको 25 महाधिवेशन फेरि सरेको छ। पटक पटक सार्दै असार 22 र 23 गते हुने भनिएको महाधिवेशन स्थानीय तहको चुनावका कारण फेरि भदौ 4 र 5 गतेका लागि सारिएको पत्रकार महासंघले जनाएको छ।
सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-9-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसँगै गाउँपालिकासम्मलाई पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार दिएको छ। प्राधिकरणको कार्यकारी समितिको बैठकको निर्णय अनुसार आजदेखि प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण, भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक तथा सामाजिक पुनर्स्थापना सम्बन्धी गुनासोहरू सरल एवं व्यवस्थित तवरबाट व्यवस्थापन गरी सम्बोधन गर्न नयाँ कार्यविधि लागू गरेको हो।
बूढी गण्डकी जलविद्युत आयोजनाको मुआवजा वितरण रोकिएको छ। विकास समिति खारेज गरे पनि नयाँ व्यवस्था कार्यान्वयनमा नआएकाले प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआवजा दिने काम रोकिएको हो। बूढी गण्डकी जलविद्युत आयोजना विकास समिति खारेज गरी आयोजना कम्पनी मोडलमा निर्माण गर्ने सरकारको तयारी छ। यसैबीच धादिङका बूढी गण्डकी आयोजना डुबान प्रभावितले तत्काल मुआवजा वितरण गर्न माग गरेका छन्।
खानी तथा भूगर्भ विभागले नयाँ प्रविधिबाट खानीको अध्ययन गर्ने भएको छ। खनिजको विकासका लागि विभागले नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो।
सरकारले भूकम्प अति प्रभावित 3 जिल्लाका 513 जनालाई नयाँ ट्याक्सीको नम्बर दिएको छ। आज दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका गरी 513 जनालाई गोला प्रथाबाट ट्याक्सीको नम्बर दिइएको हो।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट निस्कने फोहोरबाट अस्पतालले मासिक 30,000 रूपियाँ आमदानी गर्दै आएको छ। अस्पतालका हाउसकिपर भवानी खड्काले दैनिक झण्डै 300 किलो फोहोर निस्कने र त्यसमध्ये पुनप्रयोग हुने, कुहिने, नकुहिने लगायतका फोहोर छुट्याएर संक्रमण रहित बनाएर बेच्ने गरेको बताउनुभयो।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने भएको छ। अहिले महानगरपालिकाले नै विज्ञापन कर उठाउँदै आएकोमा आगामी साउन 1 गतेदेखि निजी क्षेत्रलाई दिन लागि महानगरका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लीले जानकारी दिनुभयो।
बझाङमा वैशाख पहिलो हप्तादेखि बन्द भएका झण्डै 50 विद्यालय अझै खुलेका छैनन्। विद्यार्थी यार्सा गुम्बा टिप्न लेक गएपछि बन्द भएका विद्यालय उनीहरू घर फर्किँदा समेत नखुलेका हुन्।
लेखराज गिरी, स्थानीय चुनावका बारेमा सुझाव दिनुहुन्छ। हिमाल पहाड तराई सबै एक भएर चुनाव सभ्य र भव्य रूपमा गरौं, पार्टीगत भएर होइन। देश बनाउन ढिला भइसक्यो, अब सबै हातेमालो गरेर लागौं।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर खोलो गाउँ पस्यो भने मलाई सम्पर्क गर्नु भनेको खबर उज्यालो अनलाइनमा पढेर डालिम खतिवडा फेसबुकमा लेख्नुहुन्छ। ओलीजी, अहिलेसम्म कहाँ हुनुहुन्थ्यो र यति बेला खोलाको याद आयो? तपाईँले जितेको अनि गृहनगर दमक छेउको रतुवा खोलाले वर्षेनी कटान तथा डुबान गर्दा अहिलेसम्म केही गर्नुभएको थिएन त। त्यसैले चुनावका बेलामा यस्तो कुरा गर्नु सस्तो लोकप्रियता कमाउनु बाहेक केही होइन जस्तो लाग्छ।
कमल पौडेल फेसबुक मार्फत सरकारको ध्यान आकर्षण गराउनुहुन्छ। चुनावमा काठमाडौँमा बस्नेलाई विधान नहुने भएकाले भोट दिन जान नपाइने भयो। सरकार हाम्रो मताधिकारको हनन भयो।
सुनसरीको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेद्वार राजन मेहताले भैंसी सुन्दरी प्रतियोगिता गरेर सबैभन्दा सुन्दर भैंसीका धनीलाई पुरस्कृत गर्ने घोषणा गरेको खबर उज्यालो अनलाइनमा पढेर दिनेश राउत फेसबुकमा लेख्नुहुन्छ। यो कुराले दूध डेरीमा फल्छ भन्नेहरूलाई हाँसो लाग्ला, तर गाउँमा बस्नेहरूलाई भैँसी पाल्न प्रेरित गर्छ।
अनि हैजा सधैँ काठमाडौँ उपत्यकामै किन शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा नारायण सापकोटाले लेख्नु भएको छ। मान्छे धेरै अनि फोहोरको व्यवस्थापन राम्रो छैन, पानी पनि सफा छैन, अनि हैजा त हुने नै भयो नि।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। विश्वको जनसंख्या सन् 2050 झण्डै 10 अर्ब पुग्ने एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धी कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् 2050 विश्वको जनसंख्या 9 अर्ब 80 करोड़ पुग्ने अनुमान गरिएको छ। त्यति बेलासम्म विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा भारतले चीनलाई उछिन्ने प्रक्षेपण गरिएको छ। हरेक वर्ष विश्वको जनसंख्या झण्डै 8 करोड़ 30 लाखले वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाड़ी लोकबहादुर शाही पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज काठमाडौँको टोखाबाट पक्राउ गरेको हो। शाहीले क्यानाडा पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो। क्यानाडा पठाइदिन्छु भन्दै शाहीले 25-30 जना युवाबाट 2,50,000 दरले ठगी गरेको रसिद फेला परेको र पीड़ितले त्योभन्दा पनि बढ़ी पैसा लिइएको आरोप लगाएको एसपी अमात्यले जानकारी दिनुभयो।
र रुसमा भइरहेको फिफा कन्फेडरेशन कप फुटबलमा आज दुईवटा खेल हुँदैछन्। अहिले पाउने नौ बजे हुने खेलमा अस्ट्रेलियाले क्यामरूनसँग प्रतिस्पर्धा गर्नेछ। समूह बी अन्तर्गत नै राति पाउने बाह्र बजे हुने खेलमा जर्मनीले चिलीसँग खेल्नेछ। समूहमा पहिलो र दोस्रो स्थानमा रहेका चिली र जर्मनीको समान तीन तीन अंक छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनावको मिति नजिकिँदै गर्दा दलका शीर्ष नेतालाई भ्याइ नभ्याई, एकै दिन छवटासम्म सभालाई सम्बोधन।
चुनावी प्रक्रियाबारे मानवाधिकार आयोगले अनुगमन गर्ने, चुनावी सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन।
मन्त्री परिषदद्वारा काठमाडौँ तराई फास्ट ट्र्याकको निर्माण छिटो गर्ने सम्बन्धी कार्यविधि पारित। विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई 19 अर्ब रूपियाँ ऋण दिने।
सन् 2050 विश्वको जनसंख्या झण्डै 10 अर्ब पुग्ने प्रक्षेपण, भारतको जनसंख्या सबैभन्दा धेरै हुने।
र कन्फेडरेशन कपमा आज अस्ट्रेलिया र क्यामरून तथा जर्मनी र चिली खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।